यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वीरगंजमा हिजो साँझदेखि लगाइएको निषेधाज्ञाको अवधि आज राति 12 बजेसम्मको लागि थपियो। सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासनको अपील। भक्तपुरमा जिब्रो छिर्ने जात्राको पूर्व तयारी शुरू। 8 रात 9 दिनसम्म चल्ने जात्राको अवसरमा आज हात नभएको लिंगो उठाइयो। अमेरिका र इरान बीच पहिलो चरणको आणविक वार्ता ओमानमा सम्पन्न। र चार देशीय T20 क्रिकेट सिरिजको फाइनलमा नेपाल कुवेतसँग पराजित। समाचार अब विस्तारमा। वीरगंजको सुरक्षा अवस्थालाई मध्यनजर गरी स्थानीय प्रशासनले हिजो साँझ 36 बजेदेखि लगाएको कर्फ्यू अवधि आज राति 12 बजेसम्मको लागि पुनः थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न सर्वपक्षीय बैठकले परिस्थितिको मूल्यांकन गर्दै जारी कर्फ्यूको अवधि बढ़ाउँदै आज मध्यरातसम्म कायम राख्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो। यसअघि हिजो साँझ आज दिउँसो 12 बजेसम्मको लागि कर्फ्यू आदेश जारी भएको थियो। विभिन्न राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको सर्वपक्षीय बैठकले वीरगंजको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू नहटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले जानकारी दिनुभयो। बैठकले हिजो साँझ वीरगंजमा भएको घटनाको समीक्षा गर्दै धार्मिक सद्भाव भड्कन नदिन जनसमुदायलाई अपील गर्ने निर्णय गरेको छ। वीरगंजमा आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकाले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्बन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कर्फ्यू उल्लंघन गरेको आरोपमा आज बिहान वीरगंजका विभिन्न स्थानबाट 40 जनालाई नियन्त्रणमा लिएको बताउनुभयो। भक्तपुरमा 8 रात 9 दिनसम्म चल्ने बिस्किट जात्राको अवसरमा आज बिहान 11 बजे भक्तपुरको पोटरी स्क्वायर स्थित कुमाले टोलमा हात नभएको लिंगो उठाइएको छ। प्रत्येक वर्ष चैत मसान्तको दिन भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिंगो आज विधिपूर्वक पूजा गरी उठाइएको हो। बिस्किट जात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिंगो जात्राको अन्तिम दिन वैशाख 5 गते बिहान ढाल्ने गरिन्छ। कुमाले टोलमा बिहान लिंगो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हात सहितको नाग नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्र ध्वजा सहितको 55 हात लामो लिंगो उठाउने गरिन्छ। यसलाई विश्व प्रसिद्ध लिंगो जात्रा भन्ने गरिन्छ। यो लिंगो भने वैशाख 1 गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ। यता मध्यपुर थिमी 8 बोडे स्थित महालक्ष्मी मन्दिर अगाडि पनि आज बिहान लिंगो उठाइएको छ। तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयले लिंगो उठाएपछि थिमी क्षेत्रको जात्रा एवं पर्वको विधिवत रूपमा शुरू हुने, मठ मन्दिरमा मेला लाग्ने र भोज शुरू हुने परम्परा रहेको छ। आज नै कुमारीको रथ लही टोलमा पुर्याइन्छ भने राति करिब 9 बजे निल बाराही जंगलबाट ल्याइएको दाउरा बालेर पूजा गरेपछि 28 वर्षीय सुजन बाघ श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख 2 गते जिब्रो छेड्नुहुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ। नगरपालिकाको वडा नम्बर 1 स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिन सक्ने बताउनुभयो। उहाँले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताउनुभयो। मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो। यस्तै प्रधानमन्त्री ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका 15 सामुदायिक विद्यालयलाई कम्प्यूटर लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा सामग्री वितरण गरिएको हो। प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिको लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत सहभागी हुनुहुन्थ्यो। कञ्चनपुरको दोधरा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको लागि नेपाल भारत बीच सम्झौता सम्पन्न भई काम शुरू हुने चरणमा छ। यो बन्दरगाह निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमको व्यापारिक र औद्योगिक सम्भावना बढ्ने आशा गरिएको छ। कञ्चनपुरबाट हरिशचन्द्र बाकु रिपोर्ट।
सुक्खा बन्दरगाह निर्माणका लागि भारतले 2025 जनवरीमा बोलपत्र आह्वान गरिसकेको छ। अनुमानित लागत 2,54,32,00,000 भारतीय रूपैयाँ छ। निर्माण कार्य 3 वर्षभित्र सक्ने लक्ष्य लिइएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशी सुक्खा बन्दरगाह र दैजीछेला औद्योगिक क्षेत्रलाई गति दिनुपर्नेमा जोड़ दिनुहुन्छ।
हामी चाहन्छौ कि औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाहको निर्माण कार्य पनि छिटो भन्दा छिटो सुचारू होस्।
पहिले 280 बिघामा सुक्खा बन्दरगाह निर्माण गर्ने योजना थियो, तर अहिले दोधरा चाँदनी 1 को गौरी शंकर सामुदायिक वनको 62 बिघा जमीनमा एकीकृत जाँच चौकी मात्रै बन्नेछ। ईआईए स्वीकृत भइसकेको छ भने 1,989 रूख कटानको ठेक्का पनि लागिसकेको छ। नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी,
नेपालको सबैभन्दा छोटो दूरीमा तेस्रो मुलुकको गन्तव्य निर्धारण गर्ने ड्राइपोर्ट मध्ये यो दोधरा चाँदनी सुक्खा बन्दरगाहलाई लिन सकिन्छ।
2064 सालमा पहिलो पटक प्रस्ताव भए पनि वर्षौंसम्म रोकिँदै आएको यो योजना अहिले कार्यान्वयनको चरणमा पुगेको छ। राजनीतिक इच्छा शक्ति र सक्रियता कायम रहेमा सुक्खा बन्दरगाह चाँडै सञ्चालनमा आउने आशा गरिएको छ। बन्दरगाह सञ्चालनमा आएपछि भारतका उत्तराखण्ड र उत्तर प्रदेशको व्यापारिक पहुँच सहज हुनेछ। उत्तराखण्ड राज्यका पर्यटन संस्कृति तथा सिंचाई मन्त्री सतपाल सिंह रावत,
जो सुखा पोर्ट है उसके लिए दोनों देशों के बीच में भारत के सहयोग से जल्दी ही ड्राई डॉक बनेगा, उसमें हम सबका सहयोग निश्चित रूप में आप लोगों को मिलेगा।
यो परियोजनाले सुदूर पश्चिम को आर्थिक मुहार बदलने अपेक्षा गरिएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रिपोर्टपछि बाँकी समाचार। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयकमा मानव बेचबिखनको परिभाषा स्पष्ट हुने गरी लेख्न सरकारवालाले सुझाव दिएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सरकारवालाले मानव बेचबिखनको सवालमा कड़ा सजायको व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन्। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण शाखा प्रमुख मीना पौडेलले विभिन्न वाहनामा हुने मानव बेचबिखनको अन्त्य हुने विधेयक तयार गरिएको जानकारी दिनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाहसुडीले चैत 11 गते मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराउनु भएको थियो। लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम प्रभावकारी भएको पाइएको छ। यो कार्यक्रम वन डडेलो नियन्त्रण, वन संरक्षण र रोजगारीका हिसाबले पनि महत्वपूर्ण मानिएको छ। बाँकेबाट सरला सुविदीको रिपोर्ट।
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयले तराई क्षेत्रका वनहरूमा सञ्चालनमा ल्याएको वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ। लुम्बिनी प्रदेश सभाको वन वातावरण तथा कृषि समितिका सभापति, मन्त्रालयका मन्त्री विज्ञ र अन्य सदस्यहरूको टोलीले पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म स्थलगत अनुगमन गर्दै कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरेका छन्। अनुगमनमा सहभागी लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले कार्यक्रमलाई अझ व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक कदम चालिने जानकारी दिनुभयो।
वन क्षेत्रलाई सरकारको आमदानीको प्रमुख स्रोतको रूपमा पनि अहिले लिएको र त्यही अनुसारको नीति अवलम्बन गरेको प्रदेश सरकारले छुट्टै मापदण्ड बनाएर वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम अगाडि बढाएका छौं।
वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमले वनको हैसियतमा सुधार आउनुको साथै वन पैदावारको उत्पादन समेत बढ्दै गएको पाइन्छ। यसले समुदाय स्तरमा रोजगारीको समेत सिर्जना गरेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताको भनाई छ।
यो हरेक खण्डहरूले हेर्ने गरी 17 जनालाई वर्षभरिको रोजगारी दिएछ। त्यो सँगसँगै वन व्यवस्थापनको कार्यमा चाहिँ ट्रेनिङ प्रुनिङको हरेक कार्यक्रममा गर्दाखेरि 360 जनालाई वर्षभरि रोजगारी दिएछ।
हाल लुम्बिनी प्रदेशमा 365 62 सामुदायिक वन, 8 साझेदारी वन र 2 चकला वनमा यो कार्यक्रम लागू गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले कार्यक्रमबाट वार्षिक 2 अरब रुपियाँ भन्दा बढी आमदानी हुने विश्वास व्यक्त गर्नुभयो।
बढिराखेको छ र यही हिसाबले बढ्यो भने 3-4 वर्षमा 2 अरब प्रदेशलाई हुने, 2 अरब 25% हुन्छ भने अब देशको 75% समूहमा हुने हो।
वन डडेलो नियन्त्रण, जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रमले प्रदेशमा दीर्घकालीन फाइदा पुर्याउने विश्वास लिएको छ। सरला सुवेदी, रेडियो नेपाल बाके।
रिपोर्ट पछि बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ। आज चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले शिक्षक, डाक्टर, नर्स, लघु वित्त पीड़ित, सहकारी पीड़ित र राजनीतिक दलहरू आन्दोलनमा रहेको बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच पहिलो चरणको आणविक वार्ता ओमानमा सम्पन्न भएको छ। अरब मुलुक ओमानको मस्कटमा हिजो भएको वार्तालाई दुवै देशले रचनात्मक भनेका अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। तेहरानको आणविक कार्यक्रमलाई लिएर दुई देशबीच सन् 2018 पहिलो पटक उच्च स्तरीय बैठक भएको हो। दोस्रो चरणको छलफल अर्को हप्ता हुने बताइएको छ। ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक सामानलाई पारस्परिक करबाट छूट दिएको छ। यसअघि अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले जारी गरेको सूचनामा चीनबाट अमेरिकाभित्र नै स्मार्टफोन र कम्पोनेन्ट लगायत विभिन्न इलेक्ट्रोनिक सामानमा 145% थप कर लगाइएको थियो। अब खेल समाचार। हङकङमा आज भएको 4 दिवसीय T20 क्रिकेट सिरिजको फाइनलमा नेपाल कुवेतसँग 3 रनले पराजित भएको छ। कुवेतले दिएको 175 रनको लक्ष्य पछ्याएको नेपालले 19.3 ओभरमा सबै विकेट गुमाएर मात्र 171 रन बनाउन सक्यो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। वीरगंजमा हिजो साँझदेखि लगाइएको निषेधाज्ञाको अवधि आज राति 12 बजेसम्मको लागि थपियो। सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासनको अपील। भक्तपुरमा जिब्रो छिर्ने जात्राको पूर्व तयारी शुरू। 8 रात 9 दिनसम्म चल्ने जात्राको अवसरमा आज हात नभएको लिंग उठाइयो। अमेरिका र इरान बीच पहिलो चरणको आणविक वार्ता ओमानमा सम्पन्न र 4 दिवसीय T20 क्रिकेट सिरिजको फाइनलमा नेपाल कुवेतसँग पराजित। नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।